शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल कार्तिक 26 गते बुधबार, नेपाल सम्मत 1140, नोभेम्बर 11 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
सचिवालय बैठक बोलाउन ओली लचिलो, कार्यविभाजनको औचित्य सकिएको प्रचण्ड नेपाल समूहको निष्कर्ष।
चीनसँगको उरै नाकाबाट खुलेआम तस्करी, जडीबुटी र वन्यजन्तुका अङ्गहरूको अवैध कारोबार।
37 जिल्लामा 101 क्रसर उद्योग अवैध, दर्ता बिनाका क्रसर बन्द गर्न गृह मन्त्रालयको निर्देशन।
विश्वभर एकै दिन 5,33,000 कोरोना संक्रमित थपिए, 9,000 संक्रमितको मृत्यु।
र मुम्बईलाई 5 पटक आइपीएल क्रिकेटको उपाधि, दिल्ली 5 विकेटले पराजित।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालय बैठक बोलाउन लचिलो देखिनु भएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका 5 नेताले बैठक माग गर्दै कार्तिक 22 पत्र बुझाउँदासम्म प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्थेन। बहुमत सदस्यले माग गरेपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई विधानअनुसार बैठक बोलाउने प्रक्रिया अगाडि बढाउन तोकादेश गर्नुभएको थियो। प्रधानमन्त्रीले हिजोसम्म आजसम्म आइपुग्दा बैठक बोलाउन आफू तयार रहेको जनाऊ प्रचण्डलाई दिनुभएको थियो। उहाँले सोमबार महासचिव पौडेल र हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शङ्कर पोखरेललाई प्रचण्ड निवास खुमलटार पठाएर बैठकका एजेण्डामा सहमतिको खोजी गर्नुभएको थियो। ओली अहिले सचिवालय बैठकको एजेण्डा र त्यसका निर्णयका विषयमा आश्वस्त हुन चाहिरहनु भएको छ। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू माधव कुमार नेपाल, जननाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टी बैठक तत्काल बस्नुपर्ने, बैठकमै एजेण्डामा छलफल गरेर निर्णयमा पुग्नुपर्ने अडान लिएका छन्। बैठकका लागि प्रचण्ड नेपाल समूहले 5 बुधे प्रस्ताव ओलीलाई बुझाएका थिए। उनीहरू COVID-19 उत्पन्न संकट, उपचार र नियन्त्रण प्रयास, स्थायी समिति बैठकको निर्णय कार्यान्वयनको समीक्षा, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, पर्सा बर्दिवास हत्याकाण्ड पछिको समस्या र रका प्रमुखसँग प्रधानमन्त्रीको भेटवार्ताका विषयलाई एजेण्डा बनाई छलफल गर्नुपर्ने पक्षमा छन्। ओली भने यी एजेण्डाका कतिपय विषय छलफल गर्नुपर्ने मागसँग सहमत देखिनु भएको छैन, जसकारण उहाँले प्रचण्डसँग पहिलो एजेण्डामा सहमतिको खोजी गर्नुभएको हो। तर बैठकका लागि सहमति कुरेर 2 दिन बसेको प्रचण्ड नेपाल समूहले हिजो औपचारिक बैठक बोलाउने तयारी गरेको थियो। त्यसपछि भने ओलीले स्थायी समिति सदस्य पोखरेललाई खुमलटार पठाएर प्रचण्डसँग छलफल गराउनु भएको थियो। पोखरेलले बैठक बोलाउनकै लागि पनि दुई अध्यक्ष मिल्नुपर्ने, पार्टी विभाजन गरे कसैलाई पनि हित नगर्ने भन्दै नेताहरूले परिस्थितिलाई बुझ्नुपर्ने आग्रह प्रचण्डसँग गर्नुभएको थियो। तर प्रचण्डले पोखरेललाई निरपेक्ष कुरा मात्रै गरेर समस्या समाधान नहुने जवाब दिएको प्रचण्ड नेपाल समूहका एक सचिवालय सदस्यले बताएका छन्। बैठक बोलाउन ओली लचिलो, अन्नपूर्ण पोस्टमा समाचार छ।
नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले लामो विवादपछि दोस्रो पटक दुई अध्यक्षबीच भएको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेपछि भदौ 26 गते स्थायी कमिटी बैठकले तय गरेको कार्यविभाजनको औचित्य सकिएको निष्कर्ष निकालेको हो। यस्तो निष्कर्षपछि प्रचण्ड नेपाल समूह अब सबै विषयमा छलफल र निर्णय क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गर्ने तयारीमा जुटेको छ। विवाद हल गर्दै सकिएको स्थायी कमिटी बैठकले स्पष्ट रूपमा दुई अध्यक्षको कार्य विभाजन गरेको थियो, तर स्थायी कमिटिका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तयार हुनु भएन। अब उक्त कार्य विभाजनको औचित्य सकियो। प्रचण्ड नेपाल समूहमा रहेका स्थायी कमिटिका एक सदस्यले भने थप छलफल सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा हुन्छ। उनका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली समूह सहभागी नभए पनि अब औपचारिक बैठकको प्रक्रिया सुरु हुन्छ। 79 दिनसम्मको विवाद र शक्ति सङ्घर्षपछि 26 भदौमा सकिएको स्थायी कमिटी बैठकले अध्यक्षद्वयको कार्य विभाजन तथा कार्य अधिकार स्पष्ट गर्ने गरी प्रस्ताव पारित गरेको थियो। प्रस्ताव अनुसार ओली प्रतिनिधि सभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने तथा प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने गरी कार्य विभाजन गरिएको थियो। कार्य विभाजनको औचित्य सकिएको प्रचण्ड नेपाल समूहको निष्कर्ष अब सबै निर्णय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गर्ने योजना आजको नयाँ पत्रिकामा समाचार छ।
चैत यता लकडाउन अवधिभर मानिसको चहल पहल ठप्प प्राय भयो। लकडाउन हटाइएपछि पनि व्यापार पर्यटन लगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन्। तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन। उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ। हुम्ला, दार्चुला र बझाङका बासिन्दालाई तिब्बत प्रवेशमा निकै कडाई गरिएको छ। व्यापार व्यवसाय र मजदुरीका लागि तिब्बतको ताक्लाकोटमा रहेका नेपाली गत वर्षदेखि नै फर्कन पाएका छैनन्। जडीबुटी र वन्यजन्तुका अङ्गहरू अवैध रूपमा तिब्बत ओसार्न भने कुनै रोकटोक छैन। वैशाख जेठतिर अलिअलि गए पनि असारदेखि ठूलो मात्रामा जडीबुटी उरै नाकाबाट पास भएको छ। जडीबुटी व्यवसायी समेत रहेका साइपाल चार धुलीका पासाङ लामाले भन्नुभयो, यार्सा गुम्बु, बनलसुन, सतुवा कटुकी, रातो च्याउ जस्ता जडीबुटीको ओसार पसार अहिले पनि भइरहेको छ। लामाका अनुसार ताक्लाकोटमा रहेका नेपालीले त्यहाँका व्यापारीहरूसँग सेटिङ मिलाउँछन् र नेपालमा रहेका तस्करले जडीबुटी सीमासम्म पुर्याइदिन्छन्। 2 वर्ष अघिसम्म तस्करहरूले नेपालको सीमाबाट 2 दिन पैदल दूरीमा रहेको चीनको पुराङ काउन्टीमा रहेको लुकपु बजाङ्गीले कठान भन्छन् त्यहाँसम्म जडीबुटी वन्यजन्तुका अङ्ग लगायत सामान पुर्याउने गरेका थिए। चीन सरकारले गत वर्ष नेपाल चीन सीमामा पर्ने उरै नाकासम्म सडक पुर्याएपछि भने सीमामै कारोबार हुन थालेको धुलीका सामदेन लामाले बताउनुभयो। यताबाट भेडा, खच्चड, चौरी र भरियालाई बोकाएर जडीबुटी र वन्यजन्तुका अङ्ग उरैसम्म पुर्याउँछन्। उताका व्यापारीहरू गाडी ल्याएर सीमासम्म आउँछन्, त्यतैबाट कारोबार गरेर फर्किन्छन्। उहाँले भन्नुभयो, यो वर्ष उरै नाकाबाट 1 क्विन्टलभन्दा बढी यार्चा गुम्बु मात्रै तस्करी भएको स्थानीयको अनुमान छ। उरै नाकाबाट खुलेआम तस्करी, अस्थायी क्याम्प नै राखेर जडीबुटी र वन्यजन्तुका अङ्गहरूको अवैध कारोबार। कान्तिपुरमा समाचार छ।
प्युठानको 9 बहिनी 3 रुमवाङका लोकेन्द्र खत्री र उनका दाजु भारतको पन्जाब स्थित फिरोजपुरमा होटलमा काम गर्थे। दाजुभाइको कमाईले 13 जनाको संयुक्त परिवारको गुजारा राम्रै चलेको थियो, तर कोरोना महामारीले रोजगारी खोसियो। लकडाउनकै बेला 70 नागेका वृद्ध बुवा कौशीबाट खस्नुभयो। बुटवलमा 1 महिना राखेर उपचार गर्दा 80,000 रुपियाँ खर्च भयो। भएको पैसा बुवाको उपचारमै सकियो। अब त भारत नपसी औषधि नुन तेल जुटाउने उपाय नै छैन। लोकेन्द्रले भन्नुभयो, हामी जस्ता गरिब विपन्नलाई त साहुले पत्याउनै छाडेको छ, सरकारले के हेर्छ। कोरोना महामारीबाट जोगिन गत वैशाखमा भारतको मुम्बईबाट घर आएका गुल्मीको सत्यवती 3, सिङ्दिका छविलाल सिङजाली 3 साता अघि घटस्थापनाकै दिन भारत फर्किनु भएको छ। त्यस्तै रूपन्देहीको हाटी वन गाईका निरञ्जन पासीलाई कोरोना बिग्रिएका बेला पनि भारत फर्कने इच्छा त थिएन, तर नफर्की भएन। त्यसैले उहाँ भैरहवा लुम्बिनी करिडोरका उद्योगमा पनि धेरै त्योभन्दा अगाडि त्यहाँ धाउनु भएको थियो। त्यसै लुम्बिनी प्रदेशमा रूपन्देही, कपिलवस्तु र बाँकीका मुख्य तथा सहायक नाकाबाट पछिल्लो 3 महिनामा 47,609 जना नेपाली भारत पसेको तथ्याङ्क लुम्बिनी प्रदेश प्रहरीसँग छ। दशैं लगत्तै भारत जानेको लड्को सीमामा झन बढेको छ। आजको नागरिकमा समाचार छ।
37 जिल्लामा रहेका 279 क्रसर उद्योगमध्ये 101 क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ। हिजोसम्मको अध्यावधिक विवरण अनुसार 37 विभिन्न जिल्लाबाट प्राप्त क्रसर उद्योगको विवरणमध्ये कुल 279 उद्योगमा 101 उद्योग बिना दर्ता सञ्चालन भइरहेको पाइएको हो। विवरण अनुसार देशभर 178 उद्योग मात्रै दर्ता भएर सञ्चालित छन्। गृह मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार 10 उद्योग भने आयोजना केन्द्रित भएर सञ्चालनमा छन्। उच्च स्रोतका अनुसार कतिपय जिल्लाबाट प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयलाई जिल्लामा सञ्चालित क्रसरको विवरण पठाउन अलमल गर्दै आइरहेका छन्। सरकारले जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा प्राप्त विवरणलाई अध्यावधिक गर्दै आएको छ। गृह मन्त्रालयले केही दिन अघि पुनः प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लामा दर्ता रहेका र अवैध रूपमा सञ्चालनमा रहेका क्रसरको विवरण पठाउन परिपत्र नै गरेको छ। गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि मन्त्रालयले दर्ता बिना अवैध रूपमा सञ्चालनमा रहेको क्रसरको विवरण पठाउन पत्राचार गरेको हो। दर्ता बिनै सेटिङमा चल्दै क्रसर उद्योग 37 जिल्लाका 279 मध्ये 101 क्रसर अवैध, राजधानी दैनिकमा समाचार छ।
सरकारले बिना दर्ता सञ्चालित क्रसर र खानेजन्य उद्योग बन्द गर्ने निर्णय गरेको छ। शर्त र मापदण्ड पालना नगर्ने यस्ता उद्योगलाई कार्यवाहीको दायरामा ल्याउन सरकारले तयारी थालेको हो। दर्ता बिनाका यस्ता उद्योग बन्द गर्दा अवरोध गर्नेलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन 77 जिल्ला प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनु भयो। त्यस्ता उद्योगलाई कानूनको दायरामा आउन बारम्बार आग्रह र अनुरोध गर्दा पनि अटेर गरेपछि बल प्रयोगको अवस्थामा समेत जानुपर्ने भएको हो। उहाँले भन्नुभयो, शर्त र मापदण्ड उल्लङ्घन गर्न पाइँदैन। बिना दर्ता उद्योग चलाएर प्राकृतिक स्रोत साधन दोहन गर्ने अधिकार कसैलाई छैन। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत तथा शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी सम्मिलित संयुक्त बैठक बसेको थियो। बिना दर्ता सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने गराउने बैठकको निर्णयमा भनिएको छ। दर्ता बिनाका क्रसर उद्योग बन्द गर्न निर्देशन आजका पत्र पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
अब बाँकी समाचार। हरेक वर्ष जस्तै यस वर्ष पनि धानबाली लगाउने मुखैमा किसानले रासायनिक मलको अभाव भोगे। धानपछि गहुँ बालीलाई अभाव हुन नदिन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट पैँचोमा मल ल्याएर भए पनि किसानलाई सहजै उपलब्ध गराउने आश्वासन बाँड्यो। गहुँ छर्ने समय सुरु भइसक्यो तर अहिलेसम्म किसानले मल पाएका छैनन्। किसानलाई बचतको ग्यारेन्टी गर्न सरकारले बाली लगाउनु अगावै मोटा धानको मूल्य प्रति क्विन्टल 2735 रुपियाँ र धानको 2885 रुपियाँ तोक्यो। उक्त मूल्यमा व्यापारीले खरिद नगरे सरकारले आफैले किन्ने जनायो। तर बिचौलियाले सरकारी दर भाउ भन्दा क्विन्टलमै करिब 800 रुपियाँसम्म कममा खरिद गरिरहेका छन्। त्यस्तै उखु किसानले चिनी मिलबाट विगतमै पाउनुपर्ने बक्यौता पाउन सकेका छैनन्। गत वर्ष किसानहरू काठमाडौँ आएर आन्दोलन गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योगी र किसानबीच एक महिनाभित्र बक्यौता भुक्तानी गर्ने गरी सहमति गराउनु भएको थियो। तर किसानले बक्यौता रकम भने पाएका छैनन्। उल्लेखित घटना केही उदाहरण मात्रै हुन्। चिया, अलैँची, किवी बालीको समस्या पनि उस्तै छ। यी बालीका लागि पनि किसानले समयमै मल पाएका छैनन्, जसका कारण उत्पादन घटेको र लागतभन्दा कम मूल्यमा फसल बिक्री गर्न किसान बाध्य भएका छन्। मल, बिउ र मूल्यमा किसानलाई आश्वासन मात्रै आजको कान्तिपुरमा समाचार छ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार 12 सदस्यीय कोरोना कार्यदल गठन गरेका छन्। बाइडेनको संक्रमणकालीन टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी, प्राज्ञ र औषधि विज्ञानका हस्ती छन्। कार्यदल गठनपछि विज्ञप्ति मार्फत बाइडेनले भनेका छन्, कोरोना महामारीसँग जुझ्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाईँ हुनेछ। म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु। जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा 237,000 मृत्यु भएको छ भने 1 करोडभन्दा बढी बिरामी भएका छन्। अहिलेसम्म कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। राष्ट्रपति निर्वाचित भए लगत्तै बाइडेनले कोरोना महामारी विरूद्ध लड्न 5 प्रमुख प्राथमिकता तोकेका छन्। ती प्राथमिकता कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउने, खोप र उपचारमा थप लगानी गर्ने, मास्क प्रयोग अनिवार्य र व्यक्तिगत सुरक्षा सामग्री पीपीईको सुनिश्चितता गर्ने, स्थिर र प्रमाणमा आधारित नीति बनाउने र डब्ल्यूएचओलाई पुनः समर्थन गर्ने रहेका छन्। यता नेपालमा पछिल्लो दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमितको संख्यामा पनि कमी आएको छ, तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ। हिउँदियाममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आकलन हुँदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रष्ट कार्ययोजना ल्याउन सकेको छैन। 2 साता अघि विश्व प्रसिद्ध जर्नल नेचरले आफ्नो अनलाइन संस्करणमा किन हिउँदमा कोविड-19 महामारी डरलाग्दो हुँदैछ भन्ने शीर्षकमा प्रकाशित गरेको लेखमा कोरोना भाइरस र इन्फ्लुएन्जा जस्ता श्वास प्रश्वास सम्बन्धी रोगका कारण भाइरस संक्रमण हिउँदमा बढ्ने उल्लेख छ। कोरोना विरुद्धको लडाई रणनीति नहुँदा कमजोर, नागरिक दैनिकमा समाचार छ।
2 कार्तिकमा अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छलफल गर्नुभयो। दुई मन्त्रीको सल्लाहपछि प्रत्येक स्थानीय तहमा 5-15 शैयाको आधारभूत अस्पतालको शिलान्यास एकै दिन निर्णय भयो। 15 मङ्सिरमा सबै स्थानीय तहमा अस्पतालहरूको शिलान्यास गर्ने तयारी छ। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा 5-15 शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने कार्यक्रम चालु आर्थिक वर्षको बजेटमै समेटिएको छ, तर पर्याप्त तयारी नभएकाले यो कार्यक्रम पनि सरकारका अन्य सयौं घोषणा जस्तै अलपत्र पर्ने जोखिम थियो। तर दुई मन्त्रीको समन्वयपछि सो कार्यक्रम अघि बढ्ने विश्वास पलाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ। सरकारको अर्थपूर्ण पहल आजको नयाँ पत्रिकामा समाचार छ।
संखुवासभामा सञ्चालित महत्वपूर्ण विकास निर्माणका कामको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जानुहुने भएपछि त्यहाँ भइरहेका महत्वपूर्ण कामबारे चर्चा शुरू भएको छ। संखुवासभामा प्रधानमन्त्री ओलीले अरूण तेस्रो परियोजना, उत्तर दक्षिण कोशी राजमार्गको बाँकी कामको अवस्था र किमाथाङका नाकाको आउट बोर्डर पोस्ट बीओपीको अनुगमन गर्नुहुने भएको छ। 1,44,00,000,000 रुपियाँ अनुमानित लागत रहेको 900 मेगावाट अरूण तेस्रो जलविद्युत आयोजना देशकै महत्वपूर्ण आयोजना हो। सबैभन्दा बढी चासोका साथ हेरिएको अरूण तेस्रो परियोजनाको प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा 2075 वैशाख 28 गते शिलान्यास गर्नुभएको थियो, जसको काम अहिले धमाधम भइरहेको छ। नेपालको चर्चित अरूण तेस्रो जलविद्युत आयोजनाको काम हाल 40% भन्दा बढी सकिएको निर्माण कम्पनीले जनाएको छ। आयोजनामा 24 घण्टा नै लगातार काम भइरहेको कम्पनीको दावी छ। 900 मेगावाटको यो आयोजनाका लागि नेपालका 2 र भारतका 5 ब्याङ्कले लगानीको प्रत्याभूति दिएका छन्। अरूण तेस्रोको काम धमाधम, गोर्खापत्रमा समाचार छ।
नागढुङ्गा सिस्ने खोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ। निर्माण आयोजनाले सुरुङ खन्नु अघिका काम अन्तिम चरणमा पुर्याएको जनाएको छ। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो। निर्माण आयोजनाले सुरुङ खन्न आवश्यक पूर्व तयारीको काम तिहार अघि सकेर तिहार लगत्तै सुरुङ खन्ने काम अघि बढाउने तयारी भइरहेको जनाएको छ। आयोजना निर्माणका लागि वर्ष दिन अघि नै शिलान्यास गरिएको थियो। मुआवजा लगायतका विवादसँगै कोरोना भाइरस, लकडाउन, निषेधाज्ञा लगायतका कारण निर्माण कार्य ढिलाइ हुन गएको हो। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माणको ठेक्का जापानी निर्माण संस्था हजमा एन्डो जेबीले पाएको छ। सुरुङ मार्ग निर्माणका लागि सडक विभागले समन्वय गर्दै आएको छ। नागढुङ्गा सुरुङ निर्माण धमाधम, आजको राजधानीमा समाचार छ।
वर्षभरिमा सबैभन्दा बढी विद्युत माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मी पूजामा हुने गरेको छ। कुनै कुनै बाहेक अधिकांश वर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मी पूजाको दिन विद्युत व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको छ। आउँदो लक्ष्मी पूजाका लागि भने नेपाल विद्युत प्राधिकरणले विशेष योजना बनाएको छ। तिहार र त्यसमा पनि लक्ष्मी पूजाको दिन लोडसेडिङ नहोस् भनेर विशेष योजना बनाइएको प्राधिकरणले जनाएको छ। 4 वर्षभन्दा अघिका अधिकांश लक्ष्मी पूजाका दिन लोडसेडिङ हुने भए पनि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रूपमा लोडसेडिङ अन्त्य गराउनु भएको थियो। विद्युत प्राधिकरण आउँदो लक्ष्मी पूजाका लागि समेत झिलिमिली कायम गर्ने तयारी अघि बढाएको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्र देव साक्य आन्तरिक उत्पादन र भारतबाट आयात गरेर लक्ष्मी पूजाका लागि विशेष योजना बनाएको बताउनुहुन्छ। लक्ष्मी पूजामा विद्युत नियमित गर्न विशेष तयारी, कारोबार दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847 69 46 76 मा सम्पर्क गर्नुहोस्।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशी याली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योरसट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार। होस्टलको रकम एकमुष्ट बुझाउन नसकेपछि विशेष छात्रवृत्ति अन्तर्गत एमबीबीएस अध्ययनरत तीन दलित विद्यार्थीलाई कलेजले परीक्षा फारम भर्नबाट वञ्चित गरेको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत सप्तरी छिन्नमस्ता गाउँपालिकाका दिनेश कुमार मरिक डोम, जानकी मेडिकल कलेज जनकपुरमा अध्ययनरत सर्लाहीका निर्मल राम र पतञ्जली आयुर्वेद मेडिकल कलेजमा दोस्रो वर्षमा अध्ययनरत सञ्जीव कुमार राम परीक्षाको फारम भर्नबाट वञ्चित भएका छन्। सञ्जीव कुमारको बिल 4,75,000 पुगेको छ। 4,75,000 बिल छ, पैसा नतिरेका कारण अहिलेसम्म मेरो रजिस्ट्रेसन समेत भरिदिएको छैन, कति दिन कलेजले गेटबाटै फर्काइदिएको छ, उहाँले भन्नुभयो। नेशनल मेडिकल कलेजमा अध्ययनरत दिनेश कुमारका बुबा युक्तिलालले ब्याजमा पैसा खोजेर मंगलबार हिजो छोराको परीक्षा फारम भर्न कलेजलाई अनुनय विनय गर्नुभयो, तर कलेजले पूर्ण भुक्तानी नगरेसम्म फारम भर्न नदिने अडान कायमै राख्यो। यस विषयमा बुझ्न कलेजका निर्देशक बसरुद्दीन अन्सारीलाई फोन गर्दा उठाएनन्। त्यस्तै जानकी मेडिकल कलेजमा अध्ययनरत निर्मल रामलाई पनि कलेजले होस्टेलको खर्च नतिरेको भन्दै परीक्षा फर्म भर्न दिएको छैन। होस्टेलको रकम नतिरेको भन्दै एमबीबीएसका दलित विद्यार्थी परीक्षा फारम भर्नबाट रोकिए। नयाँ पत्रिकामा समाचार छ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 बनेर कार्यान्वयनमा आएको 8 महिना बित्यो। यसको कार्यान्वयनमा करिब 12 करोड खर्च भइसकेको छ, तर अधिकार क्षेत्रको विषयमा प्रश्न उठाउँदै अदालतमा मुद्दा परेपछि नयाँ पाठ्यक्रम अगाडि बढाउन अन्यल भएको छ। विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप अनुसार कक्षा 1 र 11 देशभर नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ। कर्णाली प्रदेशका 4 जिल्ला र हिमाली भेगका केही विद्यालयमा गत फागुनमै शैक्षिक सत्र सुरु भई नयाँ पाठ्यक्रम लागू भइसकेको छ। अन्य जिल्लामा वैशाख यता कक्षा 1 को नयाँ पाठ्यक्रम कार्यान्वयनमा छ। प्रारूप अनुसार नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेर सरकारले विद्यार्थीसम्म पुर्याइसकेको छ र त्यसैमा आधारित रहेर कक्षा सञ्चालन भइरहेको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
वैकल्पिक विधिको पठन पाठनमा विद्यार्थीको सहभागिता हुन नसक्दा आगामी दिनमा कक्षा छाड्ने दर अर्थात् ड्रप आउट बढ्न सक्ने अवस्था देखिएको छ। सरकारले वैकल्पिक विधि अन्तर्गत अनलाइन, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहज बनाए पनि अझै लाखौं विद्यार्थी त्यसमा समेटिन नसकेपछि कक्षा छाड्ने दर डरलाग्दो हुन सक्ने चेतावनी सरकारवालाले दिएका छन्। विद्यालय तहमा कक्षा छाड्ने दर छात्राको अधिक रहेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ। सरकारले यसलाई दृष्टिगत गर्दै छात्रालाई छात्रवृत्ति लगायतका कार्यक्रम विगतका वर्षदेखि नै सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि सरकारले बजेट भाषण मार्फत त्यसलाई सम्बोधन गर्ने प्रयास गरेको थियो। कक्षा छाड्ने दर बढ्न सक्ने गोर्खापत्रमा समाचार छ।
प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले प्रदेश सरकार, स्थानीय सरकार र अन्य संगठित सेवामा रिक्त कर्मचारी पद पूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। रिक्त कर्मचारी पदपूर्तिका लागि आगामी मङ्सिर महिनाबाट विज्ञापन गर्ने गरी आयोगले तयारीसँगै प्रक्रिया अगाडि बढाएको हो। प्रदेश लोकसेवा आयोगले पहिलो पटक बागमती प्रदेशभित्रका स्थानीय तहमा रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि मङ्सिरको दोस्रो साता विज्ञापन प्रकाशित गर्ने भएको छ। 2000 भन्दा बढी कर्मचारी रिक्त पदपूर्तिका लागि विज्ञापन गरिँदै आजको गोर्खापत्रमा समाचार छ।
नेपाल राष्ट्र बैङ्कको नीतिगत दबावका कारण लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लहर सुरु भएको छ। केन्द्रीय बैङ्कले लघुवित्त संस्थालाई राष्ट्रिय वा प्रादेशिक स्तरमा सञ्चालन हुनुपर्ने व्यवस्था गरेको छ। यसका लागि आवश्यक पुँजी जुटाउन हकप्रत शेयर जारी गर्न नपाइने व्यवस्था गर्नुका साथै कर्जाको ब्याजदर तथा सेवा शुल्कमा समेत सीमा तोकेपछि मर्जरमा जानै पर्ने दबाव सृजना भएको कारोबार दैनिकमा समाचार छ।
इलाममा विपन्न परिवारलाई वितरण गर्न लगिएको चामल कुहिएको छ। कोरोना संक्रमणका बेला लगिएको 8000 किलोभन्दा बढी चामल खान अयोग्य भएको हो। इलामको सूर्योदय नगरपालिकाले वितरण गर्ने तयारी गरेको 8675 किलो चामल र 150 किलो दाल कुहिएको हो। सो नगरले पहिलो चरणमा राहत वितरण गरेपछि बाँकी खाद्यान्न स्टोरमा थन्काएको थियो। नबाडी कुहियो राहत, आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
र कर्णाली प्रदेशका किसानले 2% ब्याजमा 1,00,000 देखि 1,00,000,000 सम्म ऋण पाउने भएका छन्। किसानलाई व्यावसायिक बनाउन र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहुलियत ऋण कार्यक्रम ल्याएको हो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार व्यावसायिक रूपमा कृषि गर्ने तथा पशुपक्षी पाल्न चाहने किसानलाई सहुलियत ऋण उपलब्ध गराइनेछ। यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार र कृषि विकास बैंक बीच सम्झौता भएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर 5,00,000 बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा 5,33,118 कोरोना संक्रमित थपिएका हुन्। यो सँगै विश्वमा कुल संक्रमितको संख्या 5,17,87,773 पुगेको छ। सबैभन्दा बढी अमेरिकामा 1,32,360 नयाँ संक्रमित थपिएका छन्। यस्तै भारतमा 44,679, ब्राजिलमा 25,517, फ्रान्समा 22,180, रसिया 20,177 जना नयाँ संक्रमित थपिएका छन्। बेलायतमा 20,212, इटलीमा 35,098 जना संक्रमितको पहिचान भएको छ। विश्वमा पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण 9,073 जनाको मृत्यु भएको छ। अमेरिकामा 1,316 जनाको मृत्यु हुँदा इटलीमा 580, भारतमा 511, बेलायतमा 532 र इरानमा 453 जनाको मृत्यु भएको छ। यो सँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या 12,78,422 पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 3,63,60,973 जना कोरोना संक्रमण मुक्त भएका छन्।
भारतको बिहार राज्यमा फेरि एनडीए गठबन्धनले सरकार बनाउने भएको छ। विधानसभा चुनावको अन्तिम मतपरिणाम अनुसार एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याएको हो। 243 विधानसभा सीटमध्ये सरकार बनाउन 122 सीट आवश्यक पर्छ। विपक्षी महागठबन्धनले 110 सीट जितेको छ भने एनडीए गठबन्धनले 125 सीटमा जित हासिल गरेको छ। एनडीएको बहुमतसँगै फेरि नीतिश कुमार बिहारको मुख्यमन्त्री बन्ने भएका छन्। राष्ट्रिय जनता दलले 75 सीट जित्दै ठूलो पार्टी बनेको छ भने भारतीय जनता पार्टी बीजेपीले 74 र जनता दल युनाइटेडले 43 सीट जितेका छन्।
र अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। गए राति दुबईमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई 5 विकेटले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो। दिल्लीले दिएको 157 रनको लक्ष्य मुम्बईले 18.4 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले 68 रन बनाए। त्यसै गरी ईशान किशनले 33, क्विन्टन डिककले 20 र सूर्यकुमार यादवले 19 रन बनाए। दिल्लीका एनरिच नोट्रेजले 2 तथा कागिसो रवाडा र मार्कस स्टोइनिक्सले 1-1 विकेट लिए। मुम्बईले आइपिएलको ट्रफी उचालेको यो 5औं पटक हो। मुम्बईले यसअघि सन् 2013, 15, 17 र 19 उपाधि जितेको थियो।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सचिवालय बैठक बोलाउन ओली लचिलो, कार्य विभाजनको औचित्य सकिएको प्रचण्ड नेपाल समूहको निष्कर्ष।
चीनसँगको उरै नाकाबाट खुलेआम तस्करी, जडीबुटी र वन्यजन्तुका अङ्गहरूको अवैध कारोबार।
37 जिल्लामा 101 क्रसर उद्योग अवैध, दर्ता बिनाका क्रसर बन्द गर्न गृह मन्त्रालयको निर्देशन।
विश्वभर एकै दिन 5,33,000 कोरोना संक्रमित थपिए, 9,000 संक्रमितको मृत्यु।
र मुम्बईलाई पाँचौ पटक आइपिएल क्रिकेटको उपाधि, दिल्ली 5 विकेटले पराजित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।